نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشیطان الرجیم.
4-5 سال سے تو یہ مسلمانوں کے خلاف تھے ہی، اس لیے ان کو یہ خوب پتہ چل گیا تھا کہ یہ ہتھیاروں سے نہیں لڑتے. آپ ہتھیار استعمال کر کے اس گروہ کو دبا نہیں سکتے. ہاں ایک کام ہے، اور وہ کہہ کے اخلاقی طور پہ مسلمانوں کو ٹیررسٹ مشہور کروا دو، فنڈامنٹلسٹک کہہ دو ان کو کیا کچھ فنیٹک کہہ دو. نام لینے کو دل نہیں چاہتا، لیکن آج بھی دنیا میں جو الفاظ معروف ہیں یہ اسی نسل سے چلتا ہوا سلسلہ ہے کہ مسلمان کا مطلب بیوقوف، مسلمان کا مطلب بدھو، مسلمان کا مطلب بیڈھنگا، اور مسلمان کا مطلب یہ کہ چور اور اچکا اور دھوکے باز. کیا آج یہ مسلمانوں کو نام نہیں دیے گئے؟ یہی ہتھیار کل عبداللہ بن ابئی نے استعمال کیا تھا کہ آؤ مسلمانوں کی تہذیب کو ختم کرو، ان کے تمدن کو ختم کرو، ان پہ الزام لگاؤ، پتہ چلے کہ یہ تو بدو ہیں، یہ گنوار ہیں، یہ لٹیرے ہیں، یہ قافلوں کو لوٹنے والے ہیں. اور آج بھی کچھ اس سے کم نہیں ہو رہا، آج بھی لوگ مسلمان اپنی اقدار کو روتے ہیں. اب دیکھیے کہ جب کوئی قوم اپنی اقدار اور اپنے دین سے تعلق توڑ لیتی ہے تو وہ مر مٹ جاتی ہے. آج ہم وہ مسلمان ہیں کہ جو دوسروں کے کلچر کو اپنا لیتے، دوسروں کی تہذیب کو اپنا لیتے. اپنے دین کو تو چھوڑ دیجیے، اپنی تہذیب کا ہم تمدن کا خیال نہیں کر پاتے. کبھی آپ نے سوچا کہ آج ہم مسلمان کیوں ذلیل ہیں؟ آج ہم دشمنوں کی انسازشوں کا شکار کیوں ہو گئے؟ کیونکہ آج ہم نے اپنی تہذیب سے تعلق کاٹ دیا، ہم نے اپنے دین سے کاٹ دیا. زندہ قومیں ہمیشہ اپنی تہذیب کو زندہ رکھتی ہیں. ایک مسلمان ملک کے بارے میں سن رہی تھی کہیں کہ انہوں نے سب غیر ملکی کھانے پینے کے ہوٹل وہ بند کرا دیے. انہوں نے کہا نہیں، یہ چائنیز کھانے ہمارے کھانوں پہ غالب آ رہے ہیں، اٹھاؤ اپنی چیزیں لے جاؤ. کیوں؟ کہ اس سے ہمارے کھانے ختم ہوں گے. لوگ صرف کھانوں کو بچاتے ہیں، بعض لوگ ڈریس کوڈ دوسرے کا نہیں پہننے دیتے. بعض ملکوں میں آپ خود دیکھتے ہوں گے کہ لوگ اپنی لینگویج کو کتنا پرموٹ کرتے ہیں، دوسری زبان نہیں بولنے دیتے. خود جس ملک میں ہم بیٹھے ہیں، یہاں آ کر جب تک کوئی زبان نہ سیکھ لے تب تک وہ ایک قسم کا ان کی نظروں میں جچتا ہی نہیں ہے. لیکن ایک طرف ہم مسلمان امت مسلمہ کے فرد کے ہر بندے کو اپنا رہے ہیں. ویلنٹائن ہم منا لیں، نہ ہماری ماں نے منایا نہ باپ نے منایا. ہم اپنی ہی رانجھا کی موویوں کو اور ان کی کہانیوں کو نہیں مناتے جن کو منانا بھی نہیں تھا، لیکن جن کے نام بچپن سے لوگ سنتے آئے. لیکن ہم منانے پہ آ گئے تو ان کے دنوں کو منانے آ گئے. ہو سکتا ہے کہ عید والے دن ہم خوش نہ ہو، لیکن کرسمس کے دن ہم پھر بھی میری کرسمس کہنے لگے. تو یاد رکھیے کہ دشمن کا یہ پروپیگنڈا ہے کہ مسلمان کو اس کی تہذیب سے کاٹ دو، اس کے اخلاق پر ایسے داغ دھبے لگا دو کہ لوگوں کو یہ خراب لگے. اس کے لیے اللہ کے نبی صلی اللہ علیہ وسلم کی ذات ایک ایسا نشانہ تھی کہ اگر ان کے کردار پہ دھبا لگ جائے تو باقی مسلمانوں میں خود ہی لگ جائے گا. ان کو پتہ تھا کہ لیڈر کو بدنام کر دو، باقی ساری باتیں پیچھے ہوں گی. آج بھی ایسے ہی ہے. یہ رنگیلا رسول کیا ہے؟ اور یہ اللہ کے نبی کی بیویوں کی باتیں اور عائشہ کی باتیں، یہ کیا ہے؟ یہ اسی بات کی بات ہے کہ مسلمانوں کو بدنام کرو، ان کے لیڈر کو بدنام کرو، ان کو اتنا اپنے کلچر میں ملا لو کہ ان کا اپنی پہچان تک ختم ہو جائے. ان کو پتہ تھا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم پر بات کرنے سے یقیناً ہم وہ چیز لے لیں گے جو کہ ہم تلوار اٹھا کر بھی نہیں لے سکتے. بہرحال انہوں نے سوچا کہ چلو کسی طرح رہ کے ان کو پکڑتے ہیں. یہ پروگرام اس کا اس وقت زیادہ کھل کے سامنے آیا جب حضرت زید بن حارثہ نے حضرت زینب کو طلاق دی اور اللہ کے نبی نے ان سے شادی کی. سورہ الاحزاب میں اس کا تذکرہ آتا ہے کہ اس وقت باتیں چلا دی، اوہو محمد نے اپنی بہو سے شادی کر لی صلی اللہ علیہ وسلم. کیونکہ عربوں کا رواج تھا کہ جو منہ بولا بیٹا تھا اس کو حقیقی بیٹا سمجھتے تھے. جب اللہ کے نبی نے شادی کی، اللہ کے حکم سے ہوئی. یہ شادی کتنی مشکل تھی اللہ کے نبی کے لیے کہ اللہ نے اس پہ اتنی بڑی بڑی باتیں کی، تب کہیں جا کے اللہ کے نبی کا دل سنبھلا. لیکن منافقین کو تو بات ہاتھ آ گئی. ایک تو یہ کہ حضرت زینب آپ کی پانچویں بیوی تھی، جبکہ قرآن نے 4 سے زیادہ بیویوں کی اجازت نہیں دی ہوئی تھی. تو کہنے کہ اچھا جی، دوسروں کے لیے 4 اور اپنے لیے 5. دوسرا یہ کہ آپ کے منہ بولے بیٹے کی بیوی تھی، تو اس لیے عربوں کے دستور کے مطابق یہ شادی تو بہت بڑا جرم تھی، بلکہ گناہ تھا. خوب پروپیگنڈا ہوا، طرح طرح کے افسانے گڑے گئے. کہنے والوں نے تو نعوذ باللہ یہاں تک کہہ دیا کہ محمد نے زینب کو اچانک دیکھا اور اس کے حسن سے اس قدر متاثر ہوئے کہ نقد دل دے بیٹھے صلی اللہ علیہ وسلم. اچانک کیسے دیکھا ہوگا؟ پھپھی کی بیٹی تھیں، कोई उस दौर में ऐसे तो नहीं था कि कोई दूर दूर सब साथ साथ रहते थे, नौजुबिल्ला। और इससे भी बढ़ के ये तक कहा कि जब इनके साहबजादे जैद को इसका इल्म हुआ तो उन्होंने जैनब का रास्ता मोहम्मद के लिए खाली कर दिया सल्लल्लाहु अलैहि वसल्लम। नकले कुफर कुफर नबाशत, इसलिए ये जुमले बोल दिए वरना दिल नहीं चाह रहा बोलने को, नाउज़ुबिल्लाह। इसी तरह कहानियाँ बनती हैं ना, इसी तरह लोग फिक्शन बना लेते हैं रियलिटी को पीछे करके। इतना प्रोपेगंडा किया इस बात का कि आज कई मुसलमान तक किसका शिकार हो चुके, सादा मुसलमान, कमज़ोर मुसलमान, शक आने लगा, हाय ये क्या हुआ। इस पे अल्लाह ताला ने अपने नबी को कहा कि या अय्युहन नबी युत्तकिल्लाह वला तुतिल काफरीन वल मुनाफिकीन इन्नल्लाह कान अलीमन हकीमा। ए नबी, अल्लाह से डरो और काफरों और मुनाफिकों से मत दबो, बेशक अल्लाह ताला जानने वाला और हिकमत वाला है। तो ये इन मुनाफिकों की हरकतों और कार्रवाइयों का एक हल्का सा नक्शा था, लेकिन अल्लाह के नबी इनकी सारी हरकतें सब्र, नरमी, लुत्फ के साथ बर्दाश्त कर रहे थे, और आम मुसलमान भी इनके शर से दामन बजाकर सब्र और बर्दाश्त के साथ रह रहे थे। इन्हें तजुर्बा था कि मुनाफिकीन कुदरत की तरफ से रह रह कर रुसवा किए जाते रहेंगे। अल्लाह अकबर। अल्लाह ताला सूरत अल-अनफाल में भी कहते हैं ना, अवला यरौना अन्नहुम युफ्तनून फी कुल्ली आमिन मर्रतुन औ मर्रतैन सुम्मा ला यतूबून वला हुम यज़्ज़क्करून। वो देखते नहीं कि इन्हें हर साल एक बार या दो बार फितने में डाल दिया जाता है, फिर ना तो ये तौबा करते हैं और ना ये नसीहत पकड़ते हैं, यानी इनको खुद नहीं पता चलता कि किस तरीके से ऐसे काम करते हैं। सूरह तौबा आयत नंबर 126, 126। तो ये सारी बात सुनने के बाद अब आपको यकीनन अंदाज़ा होगा कि किस तरह से बनु मुस्तलक में मुनाफिकीन ने किरदार अदा किया, और वही किया जो अल्लाह ताला ने पहले ही बता दिया था कि लो खरजू फीकुम मा ज़ादकुम इल्ला खबालम खबालम वला आउदाउ खिलालकुम यबगूनकुमुल फितना। अगर वो तुम्हारे साथ निकलते तो तुम्हें मज़ीद फसाद ही से दो चार करते और फितने की तलाश में तुम्हारे अंदर तगोदौ करते। यानी ये ऐसे लोग हैं कि जो आपके साथ आ जाएं तो आपको खुश नहीं होना चाहिए, ऐसे फारिग लोग वहाँ बैठ के भी सिर्फ बातें करेंगे। आज भी देखिए, कोई काम करना हो तो चंद मुखलिस लोग शौक के साथ करने वाले वो काम कर लेते हैं, जो बाज़ दफ़ा बहुत बड़ा गिरोह जो है नहीं कर पाता। कौन सा गिरोह? जिनके अंदर अभी कमिटमेंट नहीं होती, वो आके और बातें करेंगे, इधर से उधर, उधर से इधर की बातें कर करा के लगे रहेंगे। नतीजा क्या होगा कि वो जो बात दूसरे कर रहे थे उनकी भी हिम्मत तोड़ेंगे, नहीं नहीं ये नहीं हो सकता, नहीं अभी नहीं करते, कल करेंगे, इस तरह की कैफियत में आते हैं। तो कुछ लोगों के होने से फ़ायदा होता है और कुछ के ना होने से फ़ायदा होता है। और मुनाफिक से तो लोग सलाम दुआ करके फारिग हो जाते हैं कि भई आप आराम कीजिए, हम आपके बगैर अच्छे हैं। अल्लाह अकबर। इस गज़बे में उनको भड़ास निकालने के दो मौके मिले, आइए उनको अब देखते हैं कि किससे उन्होंने मुसलमानों की सफ़ों में इस्तराब और इंतशार बरपा किया और नबी सल्लल्लाहु अलैहि वसल्लम के खिलाफ बदतरीन प्रोपेगंडा किया। एक वाक्या तो हज़रत उमर बिन ख़त्ताब रज़ी अल्लाहु अन्हो के एक मज़दूर जिसका नाम जहजा गफ़ारी था, उसके मामले में हुआ। कुछ मामला ऐसे हुआ कि गज़वा बनु मुस्तलक से जब फारिग हुए तभी मुसलमान चश्मे मुरैसी पर ही क़्याम फरमा थे कि कुछ लोग पानी लेने गए। इनमें हज़रत उमर का एक मज़दूर भी था जिसका नाम जहजा गफ़ारी था। पानी पर एक और शख्स सनान बिन दुबर जोहनी, दोनों लड़ पड़े। जोहनी ने कहा कि या माशर अल अंसार, मदद को पहुंचो। उस दौर में कबीला सिस्टम बहुत था, ज़रा ज़रा बात पे ख़ानदान को बुला लेते। जैसे आज भी अनपढ़ लोगों के अंदर अमूमन शादियों के मौके पे कई मामले सुलझाए जाते हैं, जिसने जिसके लिए दिल में कोई बुग़ज़ रखा होता है ना, वो इंतज़ार करते, कहते अच्छा आ ले इनके घर शादी, फिर देखना ज़रा इनको सिखाते हैं। और अक्सर शादियों पे आप देखें सुलहें हो रही होती हैं, लोग इधर से जरगे जा रहे हैं, उधर जा रहे हैं। तो इसने भी अपने कबीले को पुकारा, और जहजा जो था वो मुहाजरीन से था, उसने पुकारा कि या माशरल मुहाजरीन, तुम मेरी मदद को आओ, क्योंकि ये हज़रत उमर का ग़ुलाम था तो ज़ाहिर है कि मक्का से आया था। अल्लाह के नबी को खबर हो गई, आपने फौरन आके वहाँ का लोगो, अभी मैं तुम्हारे बीच में हूँ और मेरे होते हुए जाहिलियत की पुकार पुकारी जा रही है, इसे छोड़ दो, ये बदबूदार है। किस चीज़ को अल्लाह के नबी ने जाहिलियत की पुकार कहा? नोट कीजिएगा जी, तासुब, जिसने दूसरों को अपने कबीले और अपने कुंबे के नाम से पुकारा। आज हम ख़ानदान और बिरादरी पे कितना फलते और फूलते हैं, लेकिन ऐसे लोग जो हैं वो अल्लाह के नबी की इस बात की रोशनी में बदबू की बात करते हैं। खैर, इस वाक्य की खबर अब्दुल्ला बिन उबई को हुई। गुस्से से भड़का, बोला कि इन लोगों ने ऐसी हरकत की कि हमारे इलाके में आकर हमारे ही हरीफ और मद्दे मुकाबिल हो गए, यानी अंसार को वो अपना कह रहे हैं और मुहाजरीन को बाहर का कह रहे हैं। मुसलमान जो होता है ना, वो इस्लाम की बुनियाद पे बात करता है, और जिसका नाम इस्लाम के साथ बस ऐसी रस्मी कलामी लगा, उसका हाल फिर ऐसे ही होता है। कहने लगा, नऊसु बिल्ला, इनकी तो वो कैफियत है कि अपने कुत्ते को पाल पोस कर मोटा ताज़ा करो ताकि तुमको ही फाड़ खाए। नऊसु बिल्ला, यानी हमने इनको जगह दी, सब कुछ किया, और अब ये आज हमारे साथ लड़ रहे हैं। देखिए, सहाबे कराम कौन थे, महाजर और अंसार कौन थे, अखुवत में बंधे ना, भाई भाई बने, और जिसमें तासुब है, जिसमें निफाक है, उसको एक आंख नहीं भा रहे ऐसे लोग। कहने लगा, अगर हम वापस मदीना गए तो हम में से जो मोअज़्ज़ज़ तरीन शख्स है ना, वो जलील तरीन आदमी को निकाल देगा। इशारा अपने और नबी सल्लल्लाहु अलैहि वसल्लम की तरफ है। मोअज़्ज़ज़ तरीन खुद को कह रहे हैं और दूसरा लफ्ज़ अल्लाह के नबी के लिए इस्तेमाल कर रहे हैं। फिर जो लोग वहाँ मौजूद थे उनकी तरफ देख के कहने लगा, ये मुसीबत तुमने खुद मोल ली है, तुमने इन्हें अपने शहर में उतारा, अपने माल इनसे शेयर किए। देखो, तुम्हारे हाथों में जो कुछ है, अगर इसे देना बंद कर दो ना, तो ये तुम्हारा शहर छोड़कर कहीं और चलते बनेंगे। आज के दौर में कह लें कि ये सरवाइव नहीं कर सकेंगे। आज भी लोग ऐसे ही कहते हैं, क्यों सपोर्ट करते हैं इनको, जब खर्च बर्दाश्त नहीं होगा तो खुद ही सब बंद हो जाएगा। खैर, सहाबी जैद बिन अरकम मौजूद थे, अभी बिल्कुल यंग एज थी, नौजवान थे। उन्होंने ये बातें सुनी, घर आके अपने चचा को बता दी। चचा ने अल्लाह के नबी को इत्तला दी, क्योंकि एक बहुत बड़ा फितना उठ रहा था ना। इस वक्त हज़रत उमर भी मौजूद थे। बोले, अल्लाह के नबी अब्बाद बिन बिशर से कहिए कि उसे कत्ल कर दें। आपने फरमाया, उमर, ये कैसे मुनासिब रहेगा, लोग ये कहेंगे कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अपने साथियों को कत्ल कर रहा है, क्योंकि अब्दुल्ला बिन उबई नाम का तो मुसलमान ही था ना। नहीं, बल्कि तुम कूच का ऐलान कर दो। अब ये ऐसा वक्त था कि जिसमें आप कूच नहीं फरमाया करते थे, लोग चल पड़े। तो हज़रत उसैद बिन खुज़ैर तशरीफ़ लाए और सलाम करके अर्ज़ किया कि आज आपने बेवक़्त कूच फरमा दिया। आपने फरमाया, क्या तुम्हारे साहब यानी अब्दुल्ला बिन उबई ने जो कुछ कहा है तुम्हें उसकी खबर नहीं हुई? तो उन्होंने कहा कि इसने क्या कहा है। आपने फरमाया, इसका ख्याल है कि अगर वो मदीना वापस हुआ तो मोअज़्ज़ज़ तरीन आदमी, जलील तरीन आदमी को मदीना से निकाल बाहर करेगा। उन्होंने कहा, अल्लाह के रसूल, अगर आप चाहें तो इसे मदीना से बाहर निकाल दें, खुदा की कसम वो जलील है और आप बाइज्जत हैं। इसके बाद उन्होंने कहा, अल्लाह के रसूल, इसके साथ नरमी बरतिए, क्योंकि बखुदा अल्लाह ताला आपको हमारे पास इस वक्त ले आया जबकि इसकी कौम इसकी ताज पोशी के लिए मूंगों का ताज तैयार कर रही थी, इसलिए वो समझता है कि आपने उससे बादशाह छीन लिया। यानी इन्होंने तस्फिया कराना चाहा, बीच में आ गए। फिर आप शाम तक पूरा दिन और सुबह तक पूरी रात चलते रहे। अगले दिन के इब्तदाई औकात में इतनी देर तक सफ़र जारी रखा कि धूप चुभने लगी। इसके बाद उतर कर पड़ाव डाला तो लोग ज़मीन पर जिस्म रखते ही बेखबर हो गए, कितना थके होंगे। कभी अल्लाह के लिए हम भी थक के देखें। फिर उसके बाद जो सुकून की नींद आए, वैसी ही नींद इनको आई होगी। आपने इतना क्यों चलाया आपको पता? यहाँ एक हिकमत नोट कीजिएगा कि लोग सुकून से बैठकर गप्पे ना लड़ाएं। जब कभी कोई ऐसा इंसिडेंस हो, खुदा ना खास्ता कोई इल्ज़ाम लगे, कोई बात हो, कोई इधर की, तो कभी साथियों को साथ बैठने का मौका ना दें, क्योंकि हर एक में अभी वो तहम्मुल और सब्र और बर्दाश्त नहीं आया होता जो लीडर में आ चुका होता है। हर एक का तकवा भी इतना नहीं होता, हर एक की ज़ुबान काबू में भी नहीं होती, तो ऐसे वक्तों में डर होता है कि लोग बातें करेंगे, जो अच्छे लोग हैं वो भी बातें करेंगे। आपने इतना चिल्लाया, इतना चिल्लाया कि पढ़ते ही सो गए, और जब सो जाए ना तो वैसी आधी बात ठंडी होती है, वरना खुलबली मची होती है, जो बात सुन लें वो बात कहाँ जाती है। अल्लाह अकबर। आप देखिए कि सीरत से हमें हिकमतें कितनी मिलती हैं। इसी तरह कभी आपके घरों में ऐसा हो सकता है, हो सकता है ना, कोई मामला, कोई झड़प हो गई, शौहर बीवी की लड़ाई हो गई कुछ, फिर इसके बाद कोशिश कीजिए कि सब इस तरह मिलके ना बैठें। गिबतें भी होंगी, बातें भी होंगी, बुराई भी होगी, दोस्तों में आपकी किसी से غلط فہمی ہو گئی، سوسائٹی میں رہتے ہوئے کوئی دو دیندار ہے ان کی کوئی بات ہو گئی، بس اس کے بعد کوشش کیجئے کہ لوگ مل کے نہ بیٹھیں، خود بھی آپ نہ کسی سے بیٹھیں، کیونکہ آپ انسان ہیں، آپ کے منہ سے بھی نکلے گی، دکھا دل ہوتا ہے نا تو زبان پہ بات آتی ہے، اس وقت جا کے سو جائیں. الحمدللہ اللہ تعالیٰ بندے کو سہارا دیتا ہے، کبھی ایسی باتیں ہوتی نہیں، لیکن ظاہر ایک انسان ہونے کے ناطے کوئی ایسی بات سن لیتا ہے انسان جو بری لگتی ہے، کسی کی کوئی بات، کوئی الزام، کوئی بھی چیز ہے. تو میں نے اپنے لیے ایک چھوٹا سا کام رکھا ہوا ہے، میرے گھر والوں کو بھی اچھی طرح پتہ ہے کہ میں جب بھی کسی تکلیف میں ہوں، شدت میں، کمبل لے کے لیٹ جاؤں. میرے لیے سب سے بیسٹ ریفریشمنٹ سونا ہے، نہ میں کسی سے کچھ کہتی ہوں، نہ پوچھتی ہوں، نہ بولتی ہوں. میں نے دیکھا ہے لوگ ایسے وقت میں ٹیلی فون پکڑ لیتے ہیں، یہ ہوا، اس نے یہ کیا، اسے، میرا دل ہی نہیں کرتا بات کرنے کو. کوئی بھی بات ہو، مجھے کسی کی بھی بات بری لگے، میں اس سے دوبارہ پوچھنا بھی پسند نہیں ہے. بستر پہ جاؤ، سو جاؤ، صبح اٹھیں، بعد رات گئی، بات گئی. اور اگر ہم ایسی باتوں پہ اپنے اور دوسروں کے دل جلاتے رہیں تو نقصان ہوگا نا. بعض کہتے ہیں یہ دکھ سکھ کر رہے ہیں، بعض کہتے ہیں دل ہلکا کر رہے ہیں. میں کہتی ہوں نہیں، آپ اپنا دل ہلکا کر کے اگلے کا بوجھل کر رہے ہیں. اور آخر میں آپ نے اس کو ایک اور جملہ بھی کہنا ہے کہ اب تم نہ آگے کسی کو بتانا. پہلے ساس کی بات میاں سے کر لیتے ہیں، پھر میاں کو کہتے ہیں باپ نہ نیچے جا کے کچھ کہیے گا، کیونکہ اب ڈر لگ رہا ہے نا کہ لڑائی نہ ہو جائے. تو اللہ سے کیجیے جو سب سے پیارا، میں یجیب المضطر اذا دعاہ. کون ہے جو مضطر کی پکار کو سنے؟ حضرت علی کا ایک کال یاد آ رہا ہے کہ قیامت کے دن میں اس حال میں آؤں کہ میں مظلوم ہوں، یعنی لوگوں نے میرے ساتھ زیادتی کی، ظلم کیا، میں اس کو پسند کرتا ہوں لیکن یہ پسند نہیں کروں گا کہ میں اس حال میں آؤں کہ میں ظالم ہوں. تو منافق کو کبھی بھی اپنی پرواہ نہیں ہوتی، اللہ میرے بارے میں کیا سوچتا ہے، وہ باتیں کرتے ہیں. خیر، عبداللہ بن ابی کو پتہ چلا کہ زید بن ارقم نے تو میرا بھانڈا پھوڑ دیا ہے، تو اللہ کے نبی کی خدمت میں حاضر ہوا اور اللہ کی قسم کھا کر کہنے لگا، اس نے جو بات آپ کو بتائی وہ میں نے تو نہیں کہی، ایسی بات کیسے زبان پر لا سکتا ہوں. اس وقت وہاں انصار کے جو لوگ موجود تھے انہوں نے یہ بھی کہا کہ اللہ کے نبی وہ لڑکا ہے، اسے وہم ہو گیا ہوگا. یعنی بچوں کی بات جیسے آج اکثر ہم بھی یہ کرتے ہیں، بچے بیچارے کی بات، چپ کرو بھائی، تم چپ کرو. اب وہ بات صحیح بھی کرے گا تو چپ کر جائے گا، اچھا جی پھر میں نے غلط ہی سنا ہوگا. تو کہا نہیں، ایسی نہیں ہوگا، یاد نہیں رہا ہوگا. اور آپ نے کہا ٹھیک ہے بھائی، عبداللہ بن ابی بڑا آدمی ہے، اس کی بات مان لی. حضرت زید کہتے ہیں کہ اس پر مجھے ایسا غم لاحق ہوا کہ ویسے غم سے میں کبھی دو چار نہیں ہوا، میں صدمے سے اپنے گھر میں بیٹھ گیا. بچہ ہو یا بڑا، کبھی ظلم نہ کیجیے. بعض دفعہ ہم اپنے بچوں پہ زیادتی کر کے نیکیاں ضائع کر لیتے ہیں، لیکن نبی کو نہیں پتہ چلا، اللہ کو پتہ تھا. سورت منافقین کی آیتیں نازل ہو گئیں، ہم الذین یقولون لا تنفقوا علی من عند رسول اللہ حتی ینفضوا، آیت نمبر 7 ہے. یہ منافقین وہی ہیں جو کہتے ہیں کہ جو لوگ رسول اللہ کے پاس، ان پر خرچ نہ کرو یہاں تک کہ وہ خود ہی چلتے بنے، بکھر جائیں گے ادھر ادھر پتریوں کی طرح. اگلی آیت میں آتا ہے، آیت نمبر 8 میں، یقولون لیرجعن الی المدینۃ لیخرجن العز منہا الاذل. یہ منافقین کہتے ہیں کہ اگر ہم مدینہ واپس ہوئے تو اس سے عزت والا ذلت والے کو نکال باہر کرے گا. یہ بالکل دونوں جملے جو عبداللہ بن ابی نے بولے تھے، اللہ تعالیٰ نے قرآن کی آیتوں میں بیان کر دیے. حضرت زید کہتے ہیں کہ اس کے بعد اللہ کے نبی نے مجھے بلایا اور یہ آیتیں پڑھ کر سنائی، پھر فرمایا اللہ نے تمہاری تصدیق کر دی. اللہ، کیا خوشی کا مقام ہے زید کے. اور بچہ، ینگ لڑکا، اس طرح اپنے بچوں کو ریز کریں کہ بیٹا اتنا سچ بولو کہ اگر کوئی تم پہ الزام بھی لگائے تو اللہ تمہاری بے گناہی ثابت کرے. ٹھیک ہے، وہی تو نازل نہیں ہوگی، لیکن اللہ اسباب بنا دیتا ہے. وَشَهِدَ شَاهِدُ مِنْ أَهْلِهَا، قرآن میں اس کی بہت ساری مثالیں. اور دیکھیے، کبھی بھی اللہ اپنے بندے کو تنہا نہیں چھوڑتا. زندگی میں آپ پہ اتنا کچھ ہوگا، گھریلو معاملات میں تو یہ بہت ہی ہوتا ہے، آدھا وقت تو صفائیاں پیش کر رہے ہوتے ہیں. اللہ کی قسم میں نے نہیں کہا، اللہ کی قسم تم نے کہا. ساس بہو کی لڑائی میں ہے کیا، یہی کچھ ہے نا، اللہ پہ ڈالیے. آپ خاموش بن کے دیکھیے. وہ کہتے ہیں نا کہ بدل کر بھیس تماشا اہل کرم دیکھتے ہیں. میں کہتی ہوں ایک دفعہ بدھو بن کے جی کے تو دیکھیں. غم آ رہا ہے، کوئی نہیں آ رہا، لوگ ستا رہے ہیں، نہیں، بیمار ہے، نہیں، بالکل بھی نہیں. اتنے بھولے بن کے جیے، اتنے بھولے بن کے جیے کہ آپ پہ بات کرنے والے، الزام لگانے والے جو ہیں وہ پریشان ہو جائیں. اللہ تعالیٰ بے گناہیاں ثابت کرے گا آپ کی، انشاء اللہ تعالیٰ. उसके हाथ में ये सब कुछ, वो किस तरीके से ये बातें कर सकता है बंदा सोच नहीं सकता। हम बोलेंगे तो क्या बोलेंगे, लेकिन जब अल्लाह हमारे लिए बोलेगा तो फिर वो तो पूरे धोने धो देगा। अच्छा, अल्लाह की शान देखिए कि बाप है अब्दुल्ला बिन उबई, और काम उसके देख लीजिए अब्दुल्ला वाले नहीं, लेकिन इसका बेटा, उसका नाम भी अब्दुल्ला ही था, और अरब लोग अब्दुल्ला नाम बहुत रखते थे। अल्लाह का बंदा बाप से बिल्कुल बरक्स, नहायत नेक और चुने हुए सहाबा कराम में से थे। अपने बाप के कामों से उन्होंने अपने आप को अलग कर लिया था। जब उनको पता चला कि मेरे बाप ने अल्लाह के नबी के लिए ये बोला है कि हम इज्जत वाले जलील को निकालेंगे, तो मदीना के दरवाजे पे खड़े हो गए, तलवार पकड़ ली। जब बाप अब्दुल्ला बिन उबई वहां पहुंचा तो कहने लगे, खुदा की कसम आप यहां से आगे नहीं बढ़ सकते यहां तक कि रसूलुल्लाह इजाजत दें, क्योंकि अल्लाह के नबी अजीज हैं और आप जलील हैं। बाप को तो धचका लगा होगा ना, भाई ये क्या। और मुझे यहाँ याद आ रही है, कुरान में दो तीन जगह आती है कि कुफार को उनके माल और उनके औलादे काम नहीं आएंगी। इसके बाद जब अल्लाह के नबी वहाँ आए, तशरीफ लाए, आपने उसको मदीना में दाखिल होने की इजाज़त दी, तब उस बेटे ने बाप का रास्ता छोड़ा। अब्दुल्ला बिन उबई के इन्हीं बेटे हज़रत अब्दुल्ला ने आपसे ये भी अर्ज़ की थी कि अल्लाह के नबी, अगर आप इसे कत्ल करने का इरादा रखते हो ना, तो मुझे फरमाइए, खुदा की कसम मैं उसका सर आपकी खिदमत में हाजिर कर दूंगा। ये ईमान बोल रहा है, ईमान बोलता है, याद रखिए, सच्चा ईमान बोल के रहता है। ये कोई बदतमीजी नहीं है, ये गुस्ताखी नहीं, मोहब्बत और दुश्मनी अल्लाह के लिए। अलविला वल बरा, वला कहते हैं विलायत को, दोस्ती मोहब्बत, और बरा कहते हैं बेजारी को। ये ईमान वाले की अल्लाह के लिए होती है। तो ये है वो वाक़िया जो अब्दुल्ला बिन उबई ने गज़वे मुरैसी के मौके पे किया। बहुत सारे सबक हैं, लेकिन यहाँ देखिए कि अल्लाह के नबी को कैसे सताया गया। अगर हमें कोई दीन की वजह से कुछ कह देता है तो माइंड ना किया करें। अल्लाह ताला से ये दुआ करें कि अल्लाह ताला हमारे दिलों के निफाक ख़त्म कर दे। अमल जो भी हैं, खोटे हैं कि खरे हैं, हमें नहीं इतना पता, लेकिन अल्लाह दिल खरा रखना, और अल्लाह ताला हमें दिल के निफाक से बचाए, मुनाफ़क़त से बचाए। इंशाअल्लाह ताला यहाँ से हम आगे कल शुरू करेंगे। अल्लाह ताला हमारी इसलाह फरमा दे, गलतियों की इसलाह कर दे। सुबहान रब्बी का रब्बिल इज़्ज़ती अम्मा यसिफून, व सलामुन अलल मुरसलीन, व अल्हम्दुलिल्लाहि रब्बिल आलमीन।